مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم، وائس آف امریکہ واشنگٹن سے پروگرام ہے راؤنڈ ٹیبل، میں ہوں اسد حسن اور پروڈیوسر ہے ہمارے ساتھ میشا لبنسکی۔ آج کے پروگرام کا موضوع ہے سعودی عرب میں تیز رفتار سماجی اور سیاسی تبدیلیاں، اور لبنانی وزیراعظم کے استعفے کے پس منظر میں عرب دنیا کے بدلتے ہوئے حالات۔ سامعین، سعودی عرب آج کل دو تین اہم حوالوں سے خبروں میں ہے۔ ایک طرف نائب ولی عہد کے ویژن 2030 کے بعد 11 اہم شخصیات کو بدعنوانی کے الزامات کے تحت گرفتار کیا جا چکا ہے۔ ملک کے سیاسی، سماجی اور معاشی ڈھانچے میں تبدیلیوں کے ان کے تصور پر اس اقدام کو تیز ترین عمل درآمد کے طور پر دیکھا جا رہا ہے۔ دوسری جانب سعودی عرب کے خطے کے اندر یمن اور ایران جیسے ملکوں کے ساتھ روابط میں مزید کشیدگی در آئی ہے، اور تازہ ترین پیش رفت لبنان کے وزیراعظم سعد حریری کا سعودی عرب کے اندر ہوتے ہوئے اپنے عہدے سے مستعفی ہونے کا اعلان ہے۔ ان خبروں کے پس منظر میں جہاں ایک ممکنہ ماڈریٹ سعودی عرب کا نقشہ واضح ہو رہا ہے، وہیں مشرق وسطی کے اندر مزید عدم استحکام پر تشکیک بھی ظاہر کی جا رہی ہے۔ اس پس منظر میں آج کے پروگرام میں ہم عرب دنیا کی صورتحال کا جائزہ لیں گے، اور انالیسس کے لیے، تجزیے کے لیے ہمیں جوائن کر رہی ہیں ڈاکٹر زبیر اقبال صاحب، واشنگٹن بیسڈ تجزیہ کار ہیں، ایکسپرٹ ہیں مڈل ایسٹ ایشوز کے۔ مشتاق احمد مہر صاحب ہمیں جوائن کر رہے ہیں، سابق سفیر اور ماہر ہیں بین الاقوامی امور کے، اور خاص طور پہ مشرق وسطی کی صورتحال پہ بڑی گہری نظر رکھتے ہیں۔ مشرق وسطی کے کئی ممالک میں پاکستان کے لیے خدمات انجام دے چکے ہیں۔ محمد علی احسان صاحب زیبس یونیورسٹی کے ساتھ وابستہ ہیں، انٹرنیشنل ریلیشنز کے سبجیکٹ کے ساتھ، اور اس کے ساتھ ساتھ فوجی اور عسکری معاملات پہ بھی گہری نظر رکھتے ہیں۔ تمام مہمانوں کا بہت شکریہ اور خیر مقدم۔ ڈاکٹر زبیر اقبال صاحب، سعودی عرب میں جس تیزی سے حالات تبدیل ہو رہی ہیں، کیا جو کراؤن پرنس ہیں، نائب ولی عہد ہیں محمد بن سلمان، وہ اس کو اسی سپیڈ کو برقرار بھی رکھ سکتے ہیں، مینٹین کر سکتے ہیں، عمل درآمد کر سکتے ہیں اپنے جو بھی ان کا تصور ہے ماڈرن یا جدید سعودی عرب کے لیے، اس کے لیے کیا مشکلات ہیں اور کیا آسانی ہیں ان کے سامنے؟
دیکھیے، یہ ولی عہد صاحب نے جو کیا ہے، یہ ان کی بڑی حد تک جوان عمری کا معاملہ ہے، اس میں کوئی میچورٹی نظر نہیں آتی۔ اس کی وجہ یہ ہے کہ اس قسم کی چینجز کرنے کے لیے آپ کو صرف نہ صرف انسٹیٹیوشنز کی ضرورت ہوتی ہے، بلکہ اس کے ساتھ ساتھ سکلز کی ضرورت بھی ہوتی ہے، جو دونوں بڑی کم حیثیت رکھتے ہیں سعودی عربیہ میں۔ جہاں تک انسٹیٹیوشنز کا تعلق ہے، یہ جو فیصلے کیے گئے ہیں، ان فیصلوں کی وجہ سے وہ انسٹیٹیوشنز جو فیصلے کرتے تھے اور کمزور ہو گئے ہیں۔ اور اس کے ساتھ ساتھ یہ دیکھنا ضروری ہے کہ جو غیر یقینی پیدا ہو گئی ہے، اس غیر یقینی کی وجہ سے جو مقاصد حاصل کرنے تھے وہ اب کمزور ہو جائیں گے یقیناً شارٹ ٹرم کے لیے۔ لانگ ٹرم کی اور بات ہے، لیکن اس لانگ ٹرم میں دوسرے کئی اور اثرات بھی شامل ہو جاتے ہیں، تو اس لیے یہ کہنا کہ لانگ ٹرم میں کیا ہوگا مشکل ہے۔ اب میں صرف یہی کہہ سکتا ہوں کہ چونکہ جیسا میں جانتا ہوں سعودی عربیہ کے متعلق، سعودی عربیہ میں کوئی اسٹیبلشڈ لیگل سسٹم نہیں ہے، وہاں پر کوئی کانسٹیٹیوشن نہیں ہے، وہاں پر ہر فیصلہ جو ہوتا ہے وہ کنگ کے کہنے اور امپلیسٹلی کنگ کے مقصد کی وجہ سے ہوتا ہے۔ جہاں تک پبلک سیکٹر اور پرائیویٹ سیکٹر کا تعلق ہے، وہ اسی بیسس پہ ہوتا ہے کہ پرائیویٹ سیکٹر جو ہے وہ پبلک سیکٹر یا گورنمنٹ یا السعود کو سپورٹ کرتا ہے، تو ان ایکسچینج السعود ان کو فیورز دے دیتا ہے۔ چونکہ اس ملک میں کوئی ٹیکسز نہیں ہے، چونکہ اس ملک میں کوئی ریسٹرکشنز نہیں ہے، آپ چاہے کر سکتے ہیں، آپ فائنینشیل فلوز کو جتنا چاہے استعمال کر سکتے ہیں، ایکسچینج ریٹ ہمیشہ مضبوط اور ایک ہی رہتا ہے، تو ایسی کنڈیشن میں یقیناً اگر آپ کو یہ نئے فیصلے کرنے ہوں گے تو اس قسم کے ایشوز کو بدلنا ہوگا۔ اسی وجہ سے یہ دیکھنا ضروری ہے کہ جب تک اس قسم کی فری موومنٹ آف گڈز اینڈ سروسز اور کیپیٹل شامل تھا، تو جو پرائیویٹ سیکٹر والے تھے وہ جو چاہتے تھے کرتے تھے، ان کا صرف مقصد یہ ہوتا تھا کہ وہ السعود کے انٹرسٹ کے خلاف نہ جائیں۔ بس دیٹس اٹ. تو ایسی کنڈیشن میں چونکہ وہاں پر انسٹیٹیوشنز نہیں ہیں, لیگل سسٹم اتنا ڈیولپ نہیں جتنا کہ ہونا چاہیے, اور وہاں
لیکن اس ریفرنس میں اگر صرف فوج ایک ادارے کے طور پہ وہاں پہ ہو جو کہ طاقت کا ممبر بھی ہے, وہی ساتھ ہو, تو پھر اس ریفرنس میں تو زیادہ آسانیاں نہیں ہو جاتی؟
نہیں نہیں, بالکل نہیں. اسی یہ غلط فہمی ہے کہ وہاں پر فوج بہت مضبوط ہے, یہ بالکل غلط سی بات ہے. دیکھیے یہ سامنے آنا شروع ہو گیا ہے کہ جہاں تک فوج کا تعلق ہے اس کی لیڈرشپ کو بدلا گیا ہے, نیشنل گارڈ کی لیڈرشپ کو بدلا گیا ہے. یاد رہے کہ نیشنل گارڈ اور فوج میں کوئی خاص یہ کہنا ہے محبت نہیں تھی, تو وہ اب ایسی کنڈیشن میں یہ ٹینشنز اور بڑھ جائیں گی. اور یہ بھی دیکھنا ضروری ہے کہ چونکہ اصل مقصد فوج کا یہ ہوتا تھا کہ فیورز کو ڈسٹریبیوٹ کیا جائے پرنسز میں اور پروونسز میں, تو اب چونکہ آپ نئے قسم کے لوگوں کو لا رہے ہیں اور نئے قسم کے فیورز دینا ہوں گی, تو جن کو پہلے فیورز دی جاتی تھیں وہ نہیں دے سکیں گے, تو پھر کانفلکٹ بڑھیں گے.
صحیح.
تو یہ سوچنا کہ فوج زیادہ مضبوط ہو جائے گی یہ سخت غلط فہمی کی بات ہے.
لیکن شہزادہ سلمان کا ایک ورژن ہے وہ میں سے دینا چاہ رہا ہوں. ایک تو یہ اس طرف سے آ رہا ہے کہ کوئی اگر سوچ رہا ہے کہ بہت طویل ہم وقت لیں گے سعودی عرب کے اندر جو مجوزہ یا ممکنہ تبدیلیاں ہیں, تو وہ درست نہیں ہیں, بلکہ ہم اس کو بہت جلد امپلیمنٹ کر کے دکھائیں گے. ایک ماڈرن ماڈریٹ سعودی عرب اور اسلام کی بھی بات ہو رہی ہے. مشتاق احمد میر صاحب, آپ کیسے دیکھتے ہیں سعودی عرب کے اندر یہ جو تبدیلیاں ہیں؟ ایک طرف تو یہ تاثر ضرور ہے کہ چونکہ وہاں پہ اکثریت نوجوانوں کی ہے, 30 سال سے کم عمر ہے 70% افراد کی, سو وہ انڈورس کر رہے ہیں, خواہ وہ کرپشن کے خلاف مہم کے نام پہ بڑی عام شخصیات کی گرفتاریاں ہوں, یا پھر ایک ماڈریٹ انٹیگریٹڈ سعودی عربیہ کی بات ہو یا وہ نعرہ ہو, تو اس کو سپورٹ بھی کیا جا رہا ہے, اس کی حمایت میں کافی وہاں پہ سینٹیمنٹ پائے جاتے ہیں. آپ کا تجزیہ کیا ہے؟
میں آپ سے اگری کرتا ہوں, میرا ویو پوائنٹ بالکل مختلف ہے. دو تین چیزیں میں جلدی جلدی اپنے سامنے سے عرض کرنا چاہ رہا ہوں. ایک تو یہ 21st century, ہمیں اسے سمجھنا چاہیے, یہ پیراڈائم شفٹ ہے. جتنی بھی کنسالیڈیٹڈ ممالک تھے, کمیونزم تھی, ڈکٹیٹرشپ تھی, یا جو کلوز سوسائٹی تھی, وہ ساری ڈس انٹیگریٹ ہو گئی ہیں, اور اس میں بڑے بڑے ملک رشیا چائنا اس کا اثر دیکھا ہے آپ نے. دوسرا یہ ہے کہ یہ کہنا کہ سعودی عربیہ میں انسٹیٹیوشن نہیں ہے, سعودی عربیہ میں بہت ٹائٹ قسم کا سیکورٹی سسٹم ہے انٹیلیجنس بیسڈ. اور دوسرا یہ ہے کہ ان کی جو کنسلٹیشن کا پروسیس ہے وہ کوئی 70,000 پرنسز جو ہیں وہ اس میں بڑا ایونلی ڈیوائڈیڈ ہے, اور ان کی امپلیمنٹیشن جو ہے وہ بہت افیکٹو ہے. ایک اتنا بڑا ملک پیٹرو ڈالر جس میں ہو, اور جس میں ہر سال لاکھوں کی تعداد میں وزٹر حج کی شکل میں عمرے کی شکل میں آئیں اور واپس چلے جائیں, وہ ملک ڈسٹرب نہ ہو, یہ اس کی اسٹرینتھ ہے. تیسری بات یہ ہے کہ ہمیں بھولنا نہیں چاہیے کہ ایک عرب سپرنگ کے نام سے ایک موومنٹ شروع ہوئی تھی, تو وہ جو سیمی فری سوسائٹی تھی جیسے ایجپٹ تھا, جیسے لیبیا تھا, جیسے الجیریا تھا, ٹیونس تھا, وہ اس کی زد میں آئے اور اس میں بہت نقصان ہوا, اسٹیٹس کمزور ہوئیں, لیکن سعودی عربیہ نے اپنے آپ کو اس میں آئسولیٹ کر کے رکھا.
دیٹ مینس کہ یہ دانش مندی ہے کہ اگر ہم عرب سپرنگ میں دیکھیں تو بجائے اس کے کہ ایسی کسی تبدیلی کی ہوا نیچے سے اوپر آتی, اوپر کی قیادت نے اس چیزوں کو خود سے بھانپتے ہوئے تبدیلیاں متعارف کرا دی ہیں.
جی, مقصد ہے کہ وہاں پہ انہوں نے اس کو سپریس کرنے میں کامیاب ہو گیا. جب جیسے بڑے ملک میں جس کی بہت بڑی آبادی ہے, جس کے 60-70% لوگ ملک سے باہر کام کرتے ہیں, وہاں پہ کامیاب نہیں ہونے دی, لیکن اس مومنٹ کو سعودی عربیہ نے اپنے ہاں نہیں آنے دیا.
صحیح.
اور میرا فائنل پوائنٹ یہ ہے, وہ میں ایمفیسس سے کہنا چاہ رہا ہوں کہ یہ جو ڈیسیژن ہے سعودی عربین منارکی کا کہ لبرلائز کریں, یہ بہت ڈیلیبریٹ ڈیسیژن ہے, اور اس کی دو وجوہات ہیں. ایک تو جیسے میں نے عرض کیا ہے 21st century اور اس کی ریکوائرمنٹس, और दूसरा जैसा आपने इंट्रोडक्शन में कहा है जिसे हम यूथ बल्ज कहते हैं, जिसे हम पॉपुलेशन डिविडेंड कहते हैं, डेमोग्राफिक डिविडेंड कहते हैं, ये यंग लोग जो हैं अब सऊदी अरेबिया में भी आ गए हैं और वो चेंज आते हैं, जिसमें वो आपने लेडीज का देखा है, उन्होंने ड्राइव करना शुरू किया। पहले जब हम जाते थे वो कहते थे कि कोई सऊदी मर्द के अलावा वहां पे कोई सेंट नहीं भेज सकता, अब उन्होंने उसको लिबरलाइज किया है, लोग मूव कर रहे हैं। तो ये बहुत सोच समझ के फैसला किया है, क्योंकि सऊदी अरेबिया सेंस कर गया है कि उसके इर्द गिर्द के बड़े मुल्क, स्ट्रांग मुल्क और बड़े कंसोलिडेटेड मुल्क जैसे टर्की है, ईरान है, वो इफेक्ट हुए हैं, तो सऊदी अरेबिया अपने आप को इंसुलेट नहीं कर सकता।
एग्जैक्टली, इस पस मंजर में मोहम्मद अली हसन साहब आप कहते हैं पहले सऊदी सिचुएशन पे, फिर ज़रा उस रीजन के अंदर जो हालात डेवलप हो रहे हैं तो उसमें हम देखेंगे कि सऊदी अरब को अंदरूनी तौर पर किस तरह की रेजिस्टेंस, मुजाहमत हो सकती है, और फिर इन हालात के अंदर वो बैरूनी चैलेंजेस को से कैसे डील करेगा। लेकिन पहले ज़रा इंटरनल इश्यूज़ पे शहजादा मोहम्मद बिन सलमान, उनका द विजन 2030 कितना और किस तेज़ी से जब वो उसको इम्प्लीमेंट करते हुए नज़र आ रहे हैं, क्या उस तेज़ी से उसको वो कंट्रोल भी कर पाएंगे, कामयाब हो सकेंगे उसके लिए? जी मोहम्मद अली हसन साहब,
2030 जो शहजादा सलमान साहब का है, मैं तो उसको इंडोर्स करता हूं और मैं समझता हूं कि एक तब्दीली है, और इसमें मैं दो मिसालें आपको देना चाहूंगा, दो और बड़े मुल्कों। एक आप देखें कि रिसेंटली चाइना में अभी कम्युनिस्ट पार्टी कॉन्फ्रेंस खत्म हुई 18 अक्टूबर से 24 अक्टूबर तक, और प्रेसिडेंट जी ने भी एक नारा लगाया था जब उन्होंने 2012 में टेक ओवर किया था एंटी करप्शन का, और उसके बाद से उन्होंने बहुत बड़ा एक एफर्ट की है करप्शन के चपले चलती में, और बहुत ज्यादा कंसोलिडेशन की है अपने आप को पावर में लाने के लिए। कम्युनिस्ट पार्टी के अंदर ही तकरीबन 4 मिलियन लोगों के खिलाफ उन्होंने एक्शन लिया करप्शन का, जो कि पिछले तीन डिकेड में तकरीबन 3 लोगों के खिलाफ भी लिया गया था, तो एक बहुत बड़ी चीज है कुछ मुल्क में। दूसरा आप अगर रशिया की मिसाल लें तो वहां पे भी तकरीबन 142 मिलियन की पॉपुलेशन में से 40 मिलियन जो है वो आपकी जो है मिडिल क्लास की है, क्योंकि सबको क्यूटन में स्टेट में जॉब दी है। मैं कहना ये चाह रहा हूँ कि स्टेट की तरफ से जब तक ये देखा नहीं जाएगा, और आपने जैसे मिसाल दी कि 70% ऑफ द पॉपुलेशन जो है वो 30 साल से उम्र की कम है, और हमेशा कोई रूलर ऐसा रहा है इसमें सऊदी अरेबिया में जो कि 70 या 80 साल की उम्र के है, तो वो एक जो सोच की तब्दीली है, एक यंग आदमी जिसने के टेक ओवर किया है और वो पॉपुलर लीडर है, और इसको मेरे ख्याल में अवाम जो है वो इस सी नजर से देखी है कि वो जो कहना चाह रहे हैं उसको डिलीवर कर रहे हैं। मोर इम्पोर्टेंटली मैं ये देखता हूँ कि ये जो एक्शन लिया गया है ना, इसको आप जो है अरब कोल्ड वॉर के कॉन्टेक्स्ट में भी देखिए, क्योंकि सऊदी अरेबिया का एग्जिस्टेंस हमेशा से जैसे हमारा इंडिया सेंट्रिक रहा है, तो वैसे कोल्ड वॉर रही है सऊदी अरेबिया की, शुरू से ही रही है, हमें सबको ये मालूम है। तो वहां पे ऐसे लोग इतना इन्फ्लुएंस रखते हैं, जो शहजादे हैं, जो ऐसे लोग हैं जो कि पुरानी सोच को लेकर चलते हैं, तो उनको मेरे ख्याल में मेरी जाति राय को साइड लाइन करना शायद शहजादा ने ये किंग ने मुनासिब समझा कि जब तक वो ऐसे लोगों को साइड लाइन नहीं करेंगे तो वो जो उनको अपोजिशन है वो शायद उनको शायद सब साइड लाइन करना चाह रहे थे, तो दैट उनको किसी किस्म की डिफेंस ना हो, कोई ऐसा अपोजिशन ना हो जो वो करना चाहते हैं, उसको वो कामयाबी से करते रहे। तो मैं तो उसको एक बहुत अच्छा एक समझता हूँ, एक ओवरऑल
सो इनको अगर इंडोर्समेंट मुल्क के अंदर से भी मिलती है, बाहर से भी मिलने का इम्कान है। इससे पहले कि मैं अगले से ब्रेक ले, जुबैर इकबाल साहब, इंटरनल सपोर्ट की बात हो रही है कि एक्सटर्नल सपोर्ट का भी इशारा है। सदर डोनाल्ड ट्रंप ने जो ट्वीट किया कि सऊदी शाह सलमान और वलीद जानते हैं कि वो क्या कर रहे हैं, ही नोज व्हाट ही इज डूइंग, सो इसको क्या एंडोर्समेंट ख्याल किया जाए?
जी नहीं, देखिए मेरा कहने का सब मकसद इतना है इसके मुताबिक वो ये कि जब आप किसी मुल्क में अनसर्टेनिटी पैदा कर देते हैं तो फिर उसमें इन्वेस्टमेंट कमजोर हो जाती है, क्योंकि वो मुल्क इस वक्त बिल्कुल लिबरलाइज किस्म का मुल्क है, तो वहां से भी कैपिटल बाहर चला जाता है, ना कि बाहर का कैपिटल मुल्क के अंदर आए। आज से एक हफ्ता दस दिन पहले जो समिट मीटिंग हुई थी फाइनेंशियल लीडर्स के साथ, उसका मकसद ये था कि इस मुल्क को खोला जाए और उसमें इन्वेस्टमेंट लाई जाए। ये जो एक्शन हुए हैं इनके बाद ये आपको नहीं मिलेगा,
ये इन्वेस्टमेंट नहीं आएगी क्योंकि दुनिया में इन्वेस्टमेंट अपॉर्चुनिटीज की कमी नहीं है, एक तो बात ये। दूसरी बात ये आ जाती है कि यकीनन नई गवर्नमेंट जो आ रही है उसको जवासा लोगों के सपोर्ट हासिल है और हासिल करनी जरूरी भी है, लेकिन इसके साथ साथ ये भी देखना जरूरी है कि उस सपोर्ट का मकसद ये है कि ये जो जवासा लोग हैं इनको रिसोर्सेज मिले। याद रहे कि जो प्रेजेंट जो जनरेशन है उसका स्टैंडर्ड ऑफ लिविंग पिछली जनरेशन से कम है और कमतर होता चला जा रहा है। उसकी वजह यह है कि ऑयल अर्निंग्स जो है वो काफी नहीं है और मुल्क के अंदर जो सिस्टम है वो इस किस्म का है कि आप उसमें प्राइवेट सेक्टर इन्वेस्टमेंट जो है उनको प्रमोट नहीं कर सकते जब तक आप उनको सब्सिडीज ना दें। वो सब्सिडीज अगर आप देने के काबिल नहीं है, क्योंकि अगर अगर ऑल रेवेन्यू गिरते गए फिर यकीनन इस किस्म की बात नहीं होगी। उसके बाद ये भी देखना जरूरी है कि आप इस नई पॉपुलेशन को सिर्फ उसी सूरत में सपोर्ट कर सकते हैं अगर आप एक्सपैट्रिएट लेबर को निकाल दें, और उसके बाद निकालने के बाद आप वेजेस को बढ़ाएं। जैसे ही आप वेजेस को बढ़ाते हैं मुल्क की कंपेटिटिवनेस कम हो जाती है, जैसे वो कम हो जाती है एम्प्लॉयमेंट गिरना शुरू हो जाती है और ग्रोथ कमजोर हो जाती है। तो मेरा कहने का मकसद ये है कि ये इतनी आसान चीजें नहीं है कि एक शख्स आया और उसने आके एक स्टेप में ये सारा कुछ खत्म कर दिया, एक नया सिस्टम लगाने की कोशिश की। नए सिस्टम लगाने आसान नहीं होते, उनमें बहुत वक्त लगता है, उनमें बहुत रिसोर्सेज लगती हैं, उसमें कई किस्म के कॉन्फ्लिक्ट को मुकाबला करना पड़ता है। ये अस्यूम करना कि ये तमाम जवान साहब हमारे साथ होंगे गलतफहमी है, क्योंकि मेजोरिटी उनकी वो है जो कोई काम नहीं करना चाहते, वो सिर्फ पैसे लेना चाहते हैं।
देखें जी, उसमें चैलेंजेस तो होंगे जो आपने बिल्कुल बयान किए हैं, बहुत वैलिड हैं। वेजेस बढ़ेंगे, कम्पेटिटिवनेस कम हो जाएगी, इंटरनेशनल इन्वेस्टमेंट में इश्यूज आएंगे जिसको वो ड्रीम कर रहे हैं, लेकिन कहीं ना कहीं किसी न किसी स्टेज पे अगर वो सिर्फ पेट्रो डॉलर पे रहते हैं तो भी तो चैलेंजेस हैं उनके लिए। पेट्रो डॉलर
गिरते चले जा रहे हैं, आपको याद होगा कि इस वक्त जो आपके पर कैपिटल पेट्रो डॉलर्स हैं सऊदी अरेबिया वो 2001 के मुकाबले में 50%
मुझे सर एक लेनी है। ब्रेक के बाद मैं जब वापस आता हूं तो चूंकि दूसरे जो एंगल हैं वो भी उस रीजन के अंदर बड़े इंपॉर्टेंट हैं, उसके ऊपर मैं अपने पैनलिस्ट से राय लेना चाहूंगा कि खासतौर पे उस रीजन के अंदर लीबिया के वजीर आजम का इस्तीफा, वहां पे बढ़ती हुई कशीदगी और इंतशार का खदशा, मशरक वस्ता को किन चैलेंजेस से दुचार कर रहा है। एक ब्रेक के बाद
ताज़ा तरीन खबरों, खसूसी फीचर्स, टीवी और रेडियो प्रोग्राम देखने और सुनने के लिए विजिट कीजिए www.voanews.com/urdu।
वॉइस ऑफ अमेरिका से प्रोग्राम राउंड टेबल में आपका एक बार फिर खैर मकदम। मैं हूं असद हसन और प्रोड्यूसर है असफर इमाम, और प्रोग्राम में हम बात करें सऊदी अरब में तेज़ रफ्तार समाजी और सियासी तब्दीलियों और लेबनानी वज़ीर आज़म के इस्तीफे के पस मंज़र में अरब दुनिया के बदलते हुए हालात। अब ज़रा जायज़ा लेते हैं कि लेबनानी वज़ीर आज़म साद हरीरी, उन्होंने इस्तीफ़ा दिया वो भी सऊदी अरब के अंदर जाके। कई हवालों से देखा जा रहा है कि लेबनान के अंदर कंट्रोल कम हो रहा था वहाँ पर, जहाँ पर सऊदी अरब का असर और रसूख ज़्यादा है, और उस तरफ उनके जो मुखालिफ ग्रुप है हिज़्बुल्लाह उसको बज़ाहिर ईरान की हिमायत हासिल है। ईरान और सऊदी अरब के दरमियान उनके क़यादत के बयान देखें उसमें बड़ी शिद्दत आ रही है, और इसी तरह यमन जहाँ पे हूती मौजूद हैं उन्होंने बाकायदा वहाँ से सऊदी अरब पे एक मिज़ाइल फायर किया गया जिसको इंटरसेप्ट किया गया। इस हालात में सऊदी अरब के लिए सिर्फ इंटरनल चेंजेस के रेफरेंस में दबाव नहीं है बल्कि एक्सटर्नल फ्रंट्स भी बाज़ाहिर खुल रही हैं, और सऊदी अरब इसमें क्या किरदार अदा कर सकता है और इन हालात में मशरक़ वस्ता में किस तरह का अदम इस्तेहकाम सामने आ सकता है उस पर एनालिसिस लेते हैं। मुश्ताक अहमद मेर साहब, इस पस मंज़र में बताइएगा क्या चैलेंजेस सऊदी अरब उस मशरक़ वस्ता के रीजन में पैदा हो रहे हैं, और साद हरीरी का जो रेजिग्नेशन है ये सारी चीज़ें कितनी इंटरकनेक्टेड लग रही हैं आपको?
मेरी एस्टिमेशन में सऊदी अरेबिया का जो लीड रोल था मिडल ईस्ट में, खासतौर पर नेबरिंग कंट्रीज में, वो एक डिमिनिश हो रहा है, बहुत रैपिडली डिमिनिश हो रहा है, और उसके बहुत से वजूहात हैं। एक बड़ी वजह जो है वो है शिया फैक्टर, जिसे मैं समझता हूँ कि बड़ी बूस्ट मिली है, बड़ी सपोर्ट मिली है इराक की कन्वर्शन से, और लेबनान का जो क्राइसिस है वो उसको फर्दर हेल्प करेगा और उसमें शिया एलिमेंट जो है वो डोमिनेट करेंगे। दूसरा ये हुआ कि ये जो यमन के साथ इन्होंने पीसफुल نیگوسیشن کی بجائے کنفرنٹیشن شروع کی ہے وہ اس کو ڈیمیج کرے گا. تیسری بات یہ ہے جو ان کے کلاسیکل سپورٹ گروپس تھے ارد گرد, جیسے ترکی تھا, پاکستان تھا, اس کے ساتھ سعودی عربیہ کے جو تعلقات ہیں وہ نارمل تو ضرور ہیں لیکن وہ وارمتھ نہیں ہے جو ہم 1970 میں دیکھتے تھے یا 1960 میں دیکھتے تھے. اور فائنلی میری اسٹیمیشن نہیں ہے بلکہ یہ انٹرنیشنل قانون ہے کہ جب آپ کی انٹرنل سچویشن اسٹرانگ نہ ہو تو آپ کی فارن پالیسی میں ڈیمیجز ہو سکتے ہیں. چونکہ اب شاہی خاندان نے سعودی عربیہ میں ایک ڈیلیبریٹ فیصلہ کیا ہے کہ وہ انٹرنل چینجز لے کر آئیں گے, انٹرنل ریفارمیشن لے کر آئیں گے, تو انہیں اس میں پیریڈ چاہیے, ٹائم چاہیے, وہ اپنے آپ کو کنسالیڈیٹ کریں گے. اور ایک میں چھوٹا سا پوائنٹ ایڈ کرنا چاہ رہا ہوں, ہمارے ڈسکشن نے بڑی اچھی بات کی اکنامک ڈیولپمنٹ کی. میں نے تین ارب ملکوں میں کام کیا ہے, سعودی عربیہ, کویت, الجیریا. تینوں ملکوں میں فارن کیپیٹل کا کوئی ایشو نہیں ہے, تینوں ملکوں میں فارن لیبر کا کوئی ایشو نہیں ہے. وہاں پہ پولیٹیکل ڈیسیژن تھا کہ انڈسٹریلائزیشن پہ ہم نہیں جائیں گے, لیبر یونین نہیں بننے دیں گے. وہ لوگ درخت نہیں لگاتے تھے کہ لوگ وہ سائے کے نیچے بیٹھ کے رجیم کے خلاف فیصلہ کریں گے, کیونکہ وہ ایک ڈکٹیٹر شپ کی فارم تھی, ایک منارکی کی فارم تھی. لیکن اگر ان لوگوں نے فیصلہ کر دیا ہے کہ ہم اب دنیا کے ساتھ چلیں گے, ہم بھی اپنے آپ کو تھوڑا بہت لبرلائز کریں گے, تو منی ول بی نو میٹر. سعودیہ کے لیے انویسٹمنٹ آنا, الجیریا کے لیے آنا, کویت کے لیے آنا, نو پرابلم ایٹ آل. دے ہیو بلینز آف ڈالرز اسٹیک.
سو دیٹ مینز کہ وہ اپنی پاورز یا جو اپنے پرکس ہیں وہ بھی سرنڈر کرنے کے لیے آپ کو تیار لگتے ہیں رائل فیملیز.
جی, رائل فیملی, دیکھیے جی, ہر آدمی وہاں پہ جائے گا جہاں پہ اس کو ریوارڈ ملے گا. اگر رائل فیملی کو سعودی عربیہ میں انڈسٹریلائزیشن میں, کمرشلائزیشن میں, انفراسٹرکچر میں یا انٹرنیشنل ٹریڈ میں, جب میں 75 میں پوسٹڈ تھا تو 90% سعودی صرف ٹینکر خرید رہے تھے, کیونکہ اس وقت بڑے آئل ٹینکرز کا ایک روٹ بن گیا تھا وہ سوئس کنال کی وجہ سے, اور کسی جگہ انویسٹمنٹ نہیں کرتے تھے. لیکن اگر وہ اپنے آپ کو اوپن کرتے ہیں تو بہت بڑا ملک ہے, بے انتہا منرلز ہیں, بے انتہا ایگریکلچر کی پاسبلٹی ہے, بے انتہا وہاں پہ ویلیو ایڈیڈ پروڈکٹس بن جائیں گے. تو سعودیز منارکی بھی وہاں پہ انویسٹ کرے گی اور باہر کے لوگ بھی میری نظر میں انویسٹ کریں گے.
جی محمد علی احسان صاحب, ذرا بتائیے گا, اس ریجن میں یمن کے ساتھ ایشوز ہیں, ایران سے متعلق آج سعودی شاہ نے اپنے خدشات کا اظہار کیا, دوسری جانب ایران کے وزیر خارجہ وہ بھی یہ کہہ رہے ہیں کہ جو سعودی عرب کا ایگریشن ہے یا اس کے جو جارحانہ عزائم ہیں وہ نقصان دہ ہو سکتے ہیں پورے ریجن کے لیے. کیا سچویشن وہاں پہ اس ریجن میں ڈیولپ ہو رہی ہے؟ سعودی عرب کو اگر وہ انٹرنل اس کے اوپر یا اندرونی سطح پہ فوکس کرنا چاہتا ہے تو کیا اس کو یہ بیرونی محاذ بھی ساتھ ساتھ لے کے چل دیں یا وہاں سے وہ وڈرا بھی کر سکتا ہے؟
دیکھیں جی, سعودی عربیہ اس وقت دو جنگیں لے کے چل رہا ہے, ایک تو جنگ یمن میں ہے جو وہ لڑ رہا ہے, لیکن ایک کووٹ جنگ ہے جو کہ جو مڈل ایسٹ کی سب سے بڑی سول وار ہے, اس کے اندر اس کا بہت بڑا ہاتھ ہے سعودی عربیہ کا. جی سی سی کی تمام کنٹری سمیت امریکہ کے, یورپین یونین کے, کوئی بھی سیرین وار کے اندر ایسا فیوچر نہیں دیکھ رہے کہ جس میں کہ پریزیڈنٹ بشار الاسد جو ہے ان کی کوئی پارٹیسپیشن ہو فیوچر پولیٹیکل کسی بھی سنسیشن میں. اب اس کے اندر ابھی یہ چیز تو بڑی نمایاں ہو رہی ہے کہ بہت چیپٹرز ہونے کی وجہ سے, رشیا کے آنے کی وجہ سے بہت بڑی اسٹیبلٹی وہاں پہ آ گئی ہے, اور جو اثر و رسوخ سعودی عربیہ کا اس وار کے اندر کی حد تک تھا وہ وہاں پہ اب وہ موجود نہیں رہا ہے. سملرلی جو آپ نے ذکر کیا کہ یمن سے جو فائر ہوا ہے ڈسٹرکٹ مڈل جو کہ ریاض کے اوپر اس کو انگیج کیا گیا, اس کی ڈبریز بھی گری ان کے ایئرپورٹ کے اوپر, تو اس کا بلیم جو ہے وہ ڈالا جا رہا ہے کہ اس کی سپلائی جو ڈسٹرکٹ مڈل کی وہ ایران کر رہا ہے. تو یہ ایک ایسکلیشن ہے اسی کولڈ وار کے اندر رہتے ہوئے, جس کو کہ ٹون ڈاؤن کرنے کے لیے اور اس کو ڈی ایسکلیٹ کرنے کے لیے طریقہ یہی ہے جو کہ کنگ سلمان نے کیا ہے, وہ یہی ہے کہ آپ اپنی کنٹری کے اندر جو ریفارم لے کر چل رہے ہیں وہ ایک اچھا ایک میسج ہے ٹو ایران آلسو. क्योंकि बहुत हार्ड लाइन अप्रोच मुझे लगता है नहीं है एवेंचुअली। मुझे ये जरूर लगता है कि अगर ये दोनों ममालिक बैठकर बातचीत करने का हमारा हो जाए किसी स्टेज पे तो शायद मामला रीजन में बेहतर हो जाए। अदरवाइज लेबनान शामिल से लेकर बहुत से दूसरी जगहों तक जहाँ पे दोनों मुल्क के इंटरेस्ट कॉन्फ्लिक्ट करते हैं आपस में
सही।
तो जंग की सूरत हाल लगी रहेगी।
डॉक्टर जुबैर इकबाल साहब, साद हरीरी उनका रेजिग्नेशन, लेबनान में क्या हालात तब्दील होते हुए आप देखते हैं? क्योंकि वहाँ पे हम ये देख रहे हैं कि हिजबुल्ला और इसराइल के दरमियान कशीदगी बहुत बढ़ गई है, क्या कोई बाकायदा जारहीत का इम्कान है और साद हरीरी को इस इम्कान के पेश नज़र वहाँ से एक तरह से बुलाया या निकाला गया है? सऊदी अरेबिया वहाँ पर किसी और तर्ज की कोई तब्दीलियाँ देखना चाहता है, इस रेजिग्नेशन के पीछे क्या अवामिल हैं?
देखिए, इसके लिए आपको तारीख में देखना होगा। आपको याद होगा कि जब पिछली दफा इसराइल साउथ लेबनान में दाखिल हुआ था तो उस वक्त भी इसी किस्म की सिचुएशन थी कि वहाँ के जो सेंट्रल गवर्नमेंट जो थी वो इतनी कमजोर हो चुकी थी और वो इतना डिपेंड करती थी हिजबुल्ला पे कि अगर उस गवर्नमेंट को कंट्रोल उसको कायम रखना था तो उसके लिए जरूरी था कि हिजबुल्ला की पोजिशन को कमजोर किया जाए, इसीलिए इसराइल ने वहां पर अटैक किया था। अभी भी वो कंडीशन बनती चली जा रही है कि चूंकि प्राइम मिनिस्टर की पोजीशन बहुत कमजोर है और उसके सपोर्टर्स की पोजीशन बहुत कमजोर है, उसके मुकाबले में हिजबुल्ला बहुत ऑर्गेनाइज है और उसके पास रिसोर्सेज भी हैं और उसने चूंकि वो सीरिया में यकीनन उसने फतह हासिल की है तो वो उस फतह को अपने लिए इस्तेमाल कर रहा है। तो अंडर दीज कंडीशन हरीरी साहब का सऊदी अरब में आना और वहां पर रेजिग्नेशन देना एक बहुत अफसोसनाक बात है। उन्होंने ये जाहिर कर दिया है कि वो एक इंडिपेंडेंट लेबनीज नहीं है, चाहे वो है या नहीं कहना मुश्किल है, लेकिन उनके एक्शन से यही महसूस होता है कि वो इस काबिल नहीं कि वो लेबनान के लीडर बनने के लिए तैयार हों। तो ऐसी कंडीशन में यकीनन हिजबुल्ला की पोजीशन मजबूत हो जाती है और इसके साथ साथ यकीनन अगर इसराइल कुछ करता है तो फिर प्रॉब्लम्स और बढ़ती है जिसकी वजह से ग्लोबल टेंशन बढ़ती हैं, तो फिर दूसरे ममालिक को उसमें शामिल होना जरूरी हो जाता है, इसमें खासतौर पे यूरोप और अमेरिका शामिल है। तो इसीलिए महसूस यही होता है कि ये टेंशन इससे आगे नहीं बढ़ेंगी और थ्रेट ही कायम करेंगे। लेकिन अफसोसनाक बात यह है कि हरीरी साहब का ये जो रेजिग्नेशन था ये एक तो बिल्कुल बेमानी था क्योंकि उसको खास मकसद नहीं हुआ, नंबर दो इसकी वजह से टेंशन बढ़ गई हैं और खासतौर पर इसकी वजह से यमन में मुश्किल और बढ़ती चली जा रही हैं। तो ये कोई स्ट्रेटेजिक सोल्यूशन नहीं है, ये एक टैक्टिकल किस्म का एक्शन है जिसका मकसद सिर्फ इतना था कि ये शो करना था कि हम इस काबिल हैं कि हम ये कर सकते हैं, लेकिन इसके बाद क्या होगा ये इसके मुताबिक सोचा भी नहीं गया था। तो ऐसी कंडीशन में ये जो एक्शन लिया गया है इसका कोई अच्छा रिजल्ट नहीं निकलेगा।
इसको हम समअप करने जा रहे हैं, आप ही से हम ये सवाल कर लेते हैं। अब अगर ईरान ख़ास तौर पे जिसने जैसे मेयर साहब कह रहे हैं कि ख़ास तौर पे उस रीजन के अंदर इराक के अंदर जो तब्दीलियाँ आई उसने शिया फैक्टर को बहुत मजबूत किया है, ईरान ने इंटरनेशनल कम्युनिटी के साथ भी इंटीग्रेट किया अगरचे उसके ऊपर रीसेंक्शन की बात हो रही है, ईरान के लिए क्या मतलब इसमें फियर्स हैं? आज पाकिस्तान के मिलिट्री चीफ का भी फॉरेन अफेयर्स के फ्रंट्स के ऊपर उनके इस विजिट को देखा जा रहा है, सो ईरान अपने लिए क्या बंदोबस्त कर रहा है या कर रहा होगा इन हालात के अंदर?
देखिए, ईरान की पोजिशन काफ़ी मजबूत है, ये होना तो नहीं चाहिए था क्योंकि अगर आपको मिडल ईस्ट में स्टेबिलिटी लाना है तो पावर ऑफ बैलेंस बहुत जरूरी था, बैलेंस ऑफ पावर बहुत जरूरी था जो अब कमजोर हो चुका है। ऐसी कंडीशन में जरूरी ये हो जाता है कि ईरान और सऊदी अरेबिया जैसे दो ममालिक और उनके साथ दूसरे ममालिक के इन्फ्लुएंसेस ऐसे हों कि बैलेंस ऑफ पावर पैदा करने के लिए उस मुल्क उस इलाके के जो रीजनल इशूज हैं जिनमें लेबनान शामिल है, जिसमें शामिल है, शामिल है, यमन शामिल है, इनके सोल्यूशन पैदा करने की कोशिश की जाए क्योंकि इनकी प्रॉब्लम्स इंटरनल नहीं है, इनकी प्रॉब्लम्स रीजनल हैं, उनके मुताबिक अभी तक सोचा नहीं गया। हालांकि सऊदी अरेबिया اور ایران نیچرل الائز ہونے چاہیے، بیکاز یہ دونوں کے دونوں آئل پہ ڈیپینڈ کرتے ہیں، اور اگر یہ اکٹھے ہو جاتے ہیں تو آئل مارکیٹ کو کنٹرول کر سکتے ہیں، جو ان کی اسٹیبلٹی پیدا کر سکتا ہے، لیکن وہ یہ کرنے کے لیے تیار نہیں ہے کیونکہ ان کے نیرو انٹرسٹ ایسے ہیں کہ یہ ڈس ایگری کرتے ہیں ایک دوسرے کے ساتھ.
بے حد شکریہ آپ کا ڈاکٹر زبیر اقبال صاحب، آپ نے ہمیں جوائن کیا، مشتاق احمد میر صاحب آپ کے ممنون ہیں، محمد علی احسان صاحب آپ نے بھی ہمارے لیے وقت نکالا، آپ کا بھی بہت شکریہ. پروگرام سامعین یہاں پہ ہم ختم کریں گے. پروڈیوسر تھے اسفر امام، میشا روبنسکی ہمارے انجینئر تھے. اسد حسن کو اجازت دیجیے، اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے، اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.